الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو یہ جو درس قرآن کی کلاس ہوتی ہے پیر کے دن، اس میں ہم سورہ بنی اسرائیل پڑھ رہے ہیں. معروف قرآن جلد نمبر 6 سے پہلی ہی آیت کی ابھی تفسیر ہم پڑھ رہے ہیں، اور اس میں معروف و مسائل میں ہم پیج نمبر 439 کے اوپر تھے. اس میں آخری بات جو پڑھی تھی وہ لفظ عبد کی تحقیق چل رہی تھی، کہ جو اللہ تعالیٰ نے کہا فرمایا نا کہ سبحان الذی اسری بعبدہ، کہ پاک ہے وہ ذات جو لے گئی اپنے بندے کو رات و رات مسجد حرام سے مسجد اقصیٰ تک، جس کو گھیر رکھا ہماری برکت نے تاکہ دکھنائے اس کو کچھ اپنی قدرت کے نمونے. وہی ہے سننے والا دیکھنے والا، ٹھیک ہے. سمیع البصیر، ہمیشہ سمیع کا ذکر یا کانوں کا ذکر پہلے ہوتا ہے آنکھوں کے ذکر سے، ٹھیک ہے. آنکھ کے ذکر سے پہلے کان کا ذکر ہوتا ہے، حتیٰ کہ جو بچے کی تخلیق ہوتی ہے ماں کے اندر، اس میں بھی اللہ تعالیٰ نے جو ترتیب بتائی ہے تو اس کے کان پہلے بنتے ہیں اور آنکھیں بعد میں بنتی ہیں. اور میڈیکل سائنس نے آج جو ہے وہ الٹرا ساؤنڈ کے ذریعے سے یہ بات دکھا بھی دی ہے کہ واقعی کان پہلے بنتے ہیں. تو کان کی اہمیت آنکھوں سے بہت زیادہ ہے، اور کان کے جو جو ایفیکٹس ہوتے ہیں، اثرات ہوتے ہیں، وہ بھی آنکھوں کے اثرات سے کئی زیادہ گنا زیادہ گہرے ہوتے ہیں. آنکھوں سے انسان اچھے کام بھی کر سکتا ہے، ٹھیک ہے، اچھی چیزیں بھی دیکھ سکتا ہے اور بری چیزیں بھی دیکھ سکتا ہے. کانوں سے اچھی چیزیں بھی سن سکتا ہے، بری چیزیں بھی سن سکتا ہے. لیکن آنکھوں سے دیکھی اچھی چیز کا اثر کانوں سے سنی اچھی چیز کے مقابلے میں کم ہوتا ہے، کانوں سے سنی اچھی چیز کا اثر زیادہ ہوتا ہے. قرآن مجید جو ہے وہ ایک قراءت کی جانے والی چیز ہے، ٹھیک ہے. قراءت کا سننے کا ثواب پڑھنے سے بھی زیادہ ہے، سننے کا ثواب قرآن مجید کا، ٹھیک ہے. اور ہدایت کی بات بھی سنی جاتی ہے، ٹھیک ہے، کان سے سنی جاتی ہے. اسی طریقے سے آنکھ سے بری چیز دیکھی جاتی ہے، لیکن اللہ تعالیٰ نے آنکھ کا اثر جو ہے نا وہ لمٹ کر دیا، آنکھ کو شٹر دے دیے. شٹر سمجھتے ہیں نا، جس سے کہ ایک دروازہ بند ہو جاتا ہے. ایک دکان کا شٹر گر جائے تو نہیں دیکھا جا سکتا دکان کے اندر. اسی طرح آنکھ میں اللہ تعالیٰ نے شٹر لگا دیے. کوئی چیز گندی سامنے آ جائے، انسان فوراً جو ہے وہ آنکھوں کو بند کر سکتا ہے، جھپکا سکتا ہے اپنی آنکھوں کو، ٹھیک ہے، اور بری چیز کے اثرات سے وہ محفوظ ہو سکتا ہے. اپنی گردن کو موڑ کر کے، ٹھیک ہے، گردن موڑ لے تو اس طرف نہیں دیکھ سکتا گندی چیز کو، لیکن کان نہیں کر سکتا، کانوں کو بند نہیں کر سکتا، ٹھیک ہے نا. انگلی ٹھوس کر کتنی دیر تک انگلی ٹھوسا رہے گا، اور انگلی ٹھوسنا جو ہے وہ آسان کام بھی نہیں ہوتا، اور اس سے پوری طرح سے آواز بند بھی نہیں ہوتی، ٹھیک ہے. کان جو ہے نا، اس کو نہ آپ گردن موڑ کر کے کان کو بند کر سکتے ہیں، نہ کان کے اوپر کوئی شٹر لگا ہوا ہے جس کو کہ آپ نے بند کر لیا اور آپ بچ گئے، ٹھیک ہے. اسی طریقے سے کان سے جو آوازیں اندر چلی جاتی ہیں نا، ان کا اثر دل کے اوپر بہت لمبا، بلکہ ساری ساری عمر، ساری ساری زندگی رہتا ہے ان آوازوں کا اثر. جن لوگوں نے گانے سنے بعد میں توبہ کر لی، ٹھیک ہے، وہ اچھی طریقے سے اس بات کو جانتے ہیں کہ جو گانے انہوں نے بچپن میں سنے تھے، لڑکپن میں سنے تھے، آج بھی اگر وہ گانا جو ہے ان کو کسی طریقے سے یاد آ جائے تو سب کچھ یاد آ جاتا ہے. ساری کی ساری چیزیں اس کے ساتھ جو لگی ہوئی تھیں، سب کی سب یاد آ جاتی ہیں، کسی دکان کے اندر، کسی سٹور کے اندر، کسی جگہ کے اوپر گانا، ٹھیک ہے. گانے کا اثر دل کے اوپر باقی تھا اور پکا باقی تھا. जबकि निगाहों से जो गंदी चीजें देखी थी उनका भी असर बाकी रहता है, लेकिन उतना ज्यादा डिटेल के साथ बाकी नहीं रहता जितनी डिटेल के साथ कानों की चीज बाकी रहती है। ठीक है ना, अल्लाह के कुरान को देखें, अल्लाह ताला हमारे कानों के भी खालिक हैं और हमारी आंखों के भी खालिक हैं, और अल्लाह ताला ने जहां भी इन दोनों का जिक्र किया साथ, वहां सबसे पहले कान का जिक्र किया, उसके बाद फिर यानी समाअत का जिक्र किया, उसके बाद फिर बसारत का जिक्र किया। ठीक है, तो पाक है वो जात, हर चीज के अंदर परफेक्ट, हर चीज के अंदर विदाउट एनी यानी फॉल्ट। ठीक है, तो ये तो अल्लाह की शान है ना, हमारी तो ये शान हरगिज नहीं है। तो बहरहाल, तो इसमें जो लफ्ज अब था उसकी तहकीक पढ़ रहे थे, ये दूसरा इशारा लफ्ज अब से इसी तरफ है, क्योंकि अब सिर्फ रूह नहीं बल्कि जिस्म और रूह के मजमूए का नाम है इसके अलावा। ठीक है, यानी और भी दलाइल दिए लेकिन इसके अलावा ये भी दलील है। वाकया मेराज, हजरत सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उम्मे हानी रजी अल्लाह तआला को बताया, तो उन्होंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को मशवरा दिया कि आप इसका किसी से जिक्र ना करें वरना लोग और ज्यादा तकजीब करेंगे। अगर मामला ख्वाब का होता तो इसमें तकजीब की क्या बात थी, है ना, ख्वाब में तो कोई भी कहीं भी पहुंच सकता है भाई। उम्मे हानी रजी अल्लाह तआला अन्हा जो थी वो नबी अलैहिस्सलाम की चचीजात बहन थी। अबू तालिब जो नबी अलैहिस्सलाम के चचा थे, मुसलमान नहीं हुए थे लेकिन नबी अलैहिस्सलाम को बहुत सपोर्ट किया था उन्होंने, उनकी बड़ी बेटी गालिबन सबसे बड़ी बेटी थी अली रज़ी अल्लाह की बहन। ठीक है, हजरत जाफर रज़ी अल्लाह ताला अन की बहन, जाफर रज़ी अल्लाह और अली रज़ी अल्लाह मुसलमान हो गए थे, हाली रज़ी अल्लाह भी मुसलमान हो गई थी लेकिन अपने शोहर के खौफ से और अपने शोहर के प्रेशर की वजह से इस्लाम का इजहार नहीं किया था, शौहर जो है वो काफिर ही रहा और फिर बिलाखिर वो भाग गया फतेह मक्का के मौके पर। लेकिन ये फिर फतेह मक्का के मौके पर फिर खुल करके उन्होंने अपने इस्लाम का इजहार कर दिया। तो नबी अलैहि सलाम इनके घर में जो है वो रात का खाना खा करके आराम फरमा रहे थे, पर्दे के अहकामात उस वक्त आ ही नहीं थे, पर्दा तो शरीयत के अंदर वाजिब हुआ ही नहीं था। ठीक है, तो कजन से पर्दा कैसा, कजन से पर्दा तो जब पर्दे के अहकाम आ गए तब वाजिब हुआ ना, तब तब मतलब फर्ज हुआ ना औरतों के ऊपर। ठीक है, तो नबी अलैहिस्सलाम जो है वो इनके घर में ही थे, वहीं से निकले थे। जिब्राइल अलैहिस्सलाम जो है वो आसमान वो जब ऊपर से आए तो इनके घर की छत के थ्रू जो है वो घर के अंदर दाखिल हुए और नबी अलैहिस्सलाम को ले करके हतीम गए, मक्का काबतुल्ला के यानी मुताफ के एरिए में हतीम गए। फिर वहां से जो है वो बुर्राक के ऊपर सवार करके नबी अलैहिस्सलाम को बैतुल मुकद्दस ले जाया गया। ठीक है, कुछ रवायात के मुताबिक नबी अलैहिस्सलाम पहले से हतीम में मौजूद थे और कुछ रवायात के मुताबिक उम्मे हानी रज़ी अल्लाह ताला अन्हा के घर में थे, वहां से हतीम गए, फिर वहां से बुर्राक के ऊपर सवार होकर के बैतुल मुकद्दस गए। तो आगे हम पढ़ते हैं कि फिर जब हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने लोगों पर इसका इजहार किया, सुबह को आए ना तो लोगों को फिर अल्लाह का हुक्म था कि भाई बताओ जा करके, छुपाओ नहीं बल्कि बताओ, तो इस वजह से बताना जरूरी था। तो कुफारे मक्का ने तकजीब की और मजाक उड़ाया, यहां तक कि बाज नौ मुस्लिम न्यू मुस्लिम्स इस खबर को सुनकर मुर्तद हो गए, यानी पलट गए, काफिर हो गए, जो कि अभी नए नए मुसलमान हुए थे। ठीक है ना, तो किस किसके हाथ पे मुसलमान हुए थे ये लोग, नबी अलैहिस्सलाम के हाथ पे मुसलमान हुए थे, है ना, हम जैसे किसी के हाथ पे तो नहीं मुसलमान हुए थे, अल्लाह के महबूब के हाथ में मुसलमान हुए थे, लेकिन ईमान अभी तक रासिख नहीं हुआ था। ठीक है, तो पहली बात तो ये कि नबी अलैहिस्सलाम के हाथ में मुसलमान हो जाने का मतलब ये नहीं होता था कि कोई जादू हो गया और अब जादू का असर जो है वो ऐसा यानी मेस्मराइज हो गए हैं, ऐसा हिप्नोटाइज हो गए हैं कि बस अब जो है ना वो कुछ बात ही समझ में नहीं आ रही। अगर ऐसा होता तो फिर मुर्तद कैसे हो गए, ठीक है ना, ये लोग भी मुर्तद हो गए। और आखिरी दौर में नबी अलैहिस्सलाम के जो लोग मुसलमान हुए थे, मुसैलमा कज़्ज़ाब के साथ जो लोग आए थे मुसलमान हो गए थे, ठीक है ना, वो भी मुर्तद हो गए थे। ठीक है, तो ईमान जो है ना वो ले आना एक चीज होती है लेकिन उसके बाद उसके ऊपर जमना जो है ये एक दूसरी चीज होती है ना। कुरान मजीद में आराब का तस्करा करते हुए अल्लाह ताला फरमाते हैं, कालतिल आराबु आमन्ना, ये आराबी लोग यानी ये जो देहाती अरब नोमैड्स होते हैं, ठीक है, खानाबदोश अरब, तो ये कहते हैं कि हम ईमान लेकर के आ गए। कुल, कह दीजिए, लम तुमिनु, तुम ईमान नहीं लेकर के आए हो, वलाकिन कुलू असलमना, बल्कि तुम ये कहो कि हमने सुपुर्द किया है अपने आप को अभी, यानी हमने सुपुर्द नहीं किया, बल्कि सुपुर्द करने से तो दूसरे मानी जहन में आते हैं कि गोया के अपने आप को हवाले कर दिया, नहीं बल्कि हमने झुकाया है अपने आप को, हमने अपने आप को सबमिट किया है अभी आपके सामने, यानी लड़ाई छोड़ी है हमने अभी आपसे, हमने आपकी तकजीब करना छोड़ दी है। ठीक है, तो उनसे कह दीजिए कि लम तुमिनु वलाकिन कुलू अस्लमना, बल्कि तुम ये कहो कि तुम मुसलमान हो गए हो। अब इसका मतलब ये नहीं है कि ईमान लाना और मुसलमान हो जाना दो अलग अलग चीजें, नहीं, इस आयत की तफसीर है। कुछ बेचारे तर्जुमा पढ़ करके जो फिर अपने आप को लामा समझना शुरू हो जाते हैं, वो फिर इस आयत को पढ़ करके कहते हैं कि ईमान अलग चीज होती है, इस्लाम अलग चीज होता है। नहीं, बिल्कुल भी नहीं, ऐसा बिल्कुल भी नहीं है, इसकी काफी तफसील है इसके अंदर। ठीक है, तो यहाँ पर असलमना से मुराद ये नहीं है कि मुसलमान हो गए हो, बल्कि असलमना से मुराद ये है कि तुमने अभी लड़ाई छोड़ दी है, अपने आप को सबमिट कर दिया है। ठीक है, वलम्मा यदखुलुल ईमानु फी कुलूबिहिम, और अभी तो ईमान तुम्हारे कुलूब के अंदर दाखिल नहीं हुआ है। व इन तुतीउल्लाह व रसूलुहू, ठीक है ना, और अगर तुम अल्लाह और उसके रसूल की अताअत करोगे। देखिए, अल्लाह ताला ने बाद में ये भी फरमा दिया इस आयत के अंदर कि अगर तुम, यानी ईमान जो है वो लाने वालों में तुम्हारा शुमार कब होगा? अभी तो तुम्हारा सिर्फ जो है वो झुकने वालों में शुमार हुआ है, ईमान लाने वालों में तुम्हारा शुमार कैसे होगा? है ना, भाई कोई पूछे ना कभी, अच्छा कलमा तो पढ़ लिया, मुसलमान तो हो गए, तो अभी भी कह रहे हैं कि जी ये ईमान अभी तक तुम्हारे दिल में दाखिल नहीं हुआ, तो भाई कैसे दाखिल होगा? कलमा तो पढ़ लिया, अब दाखिल कैसे होगा? आगे बता दिया, व इन तुतीउल्लाह व रसूलहू, अगर तुम अल्लाह उसके रसूल के अताअत करोगे, ला यलिदकुम मिन 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 अमालिकुम शैया, तो अल्लाह ताला तुम्हारे अमाल को जाया नहीं करेंगे। इन अल्लाह गफूर और रहीम, अल्लाह ताला माफ करने वाले और रहम करने वाले हैं। मतलब ईमान दिल में दाखिल होने का तरीका अताअत है, हुक्म की अताअत करने से क्या होता है, ईमान मजबूत हो जाता है, जड़ पकड़ लेता है, दिल में दाखिल हो जाता है। ठीक है ना, और जिसने अमाल ना किए हो, यानी जो अताअत के ऊपर अभी तक वो नहीं हुआ है, बस अभी तक जो है लड़ाई छोड़ी है, ठीक है ना, अभी तक जो है वो आगे से जो हुक्म आ रहे हैं उस हुक्म के ऊपर अमल करना अभी ये शुरू नहीं किया, तो उसका ईमान जो है ना अभी मुकम्मल नहीं हुआ, रासिख नहीं हुआ, पक्का नहीं हुआ, ऐसा शख्स जो है वो मुर्तद हो जाएगा आसानी के साथ, अगर उसके ऊपर कोई आजमाइश आ गई, अगर उसके ऊपर कोई बड़ा इम्तिहान आ गया ना, जैसे कि मेराज की सुबह को बड़ा इम्तिहान आ गया, इतना बड़ा वाकया आकर के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बता दिया, तो ये लोग जो है वो मुर्तद हो गए। ठीक है, तो इसके ऊपर फिर इससे दलील क्या ली कि अगर मामला ख्वाब का होता तो इन मामला का क्या इम्कान था कि लोग मुर्तद हो जाते ख्वाब सुन करके, भाई ख्वाब का क्या है भाई? ठीक है ना, तो ये बात सबको समझ में आ रही है ना कि क्या दलील और यानी किस पॉइंट से इस्तदलाल कर रहे हैं कि ये जो मेराज का सफर था, ये वाला मेराज का सफर जो था ना, ये बदन के साथ हुआ था, ये ख्वाब नहीं था, जैसे कि जो क्या कहते हैं अपोलोजिस्ट है ना, इस्लाम की तरफ से जो है ना वो अपोलोजीज देने वाले और जो है वो एक्सक्यू यानी डरपोक किस्म के मुसलमान कहते हैं लोग, या ये कि काफिरों के सामने भीगी बिल्ली बन बन करके, है ना, जो चीज समझ में नहीं आ रही इस्लाम के अंदर उसको जो है ना वो कुछ और मानी दे देना ताकि लोग जो है वो खुश हो जाए, नाराज ना हो जाए कहीं मुसलमानों से। ठीक है, तो उनको रिफ्यूट कर रहे हैं, उनकी उनका इनकार कर रहे हैं कि नहीं, वो लोग जो कह रहे हैं कि ख्वाब था ना, ये नहीं, ये ख्वाब नहीं था, ये बदन के साथ ये सब कुछ हुआ था, जागते हुए ये सब कुछ हुआ था। तो ये बात इसके और ये बात इसके मनाफी नहीं, अब अगली बात शुरू हो रही है यहाँ पर कि ये बात इसके मनाफी नहीं कि आपको इससे पहले और बाद में कोई मेराज रूहानी बसूरत ख्वाब भी हुई, ठीक है, बसूरत ख्वाब भी हुई हो। जमहूर उम्मत के नजदीक, यानी उम्मत की मेजोरिटी ऑफ उलमा के नजदीक आयत कुरान वमा जअलना रुयल्लती अरैनाका, ठीक है, के हमने नहीं बनाया, यानी ये जो हमने रोया आपको दिखाई ना, तो रोया का तर्जुमा आगे शेखुल हिंद राम जी, क्योंकि ये सूरह बनी इसराइल की ही आयत है ये, ठीक है, आगे जाकर के आती है ये मेरे ख्याल में आयत नंबर 60 है शायद, या जो भी नंबर है इस आयत का, तो तो उसमें अल्लाह ताला ने जो फरमाया ना, तो उसका तर्जुमा हजरत ने लिखा है कि ये जो तमाशा हमने दिखलाया ना लोगों के लिए, ठीक है, तो ये क्या था? ये नहीं था सिवाय इल्ला फितनतल लिन्नासे, ये इंसानों के लिए एक फितना था। ये जो हमने मेराज का जो तमाशा दिखलाया ना आपको, ठीक है ना, ये इंसानों के लिए एक फितना था। फितना से क्या मतलब? फितना के मुफस्सरीन ने तीन मानी बयान किए हैं। एक मानी होता है गुमराही, ठीक है, कि ये काफिरों के लिए गुमराही था, ठीक है ना, या जिन्होंने अतात नहीं अभी इख्तियार करी थी ये उनके लिए गुमराही था, वो मुर्तद हो गए, ठीक है ना। ये आजमाइश था ईमान वालों के लिए, ठीक है ना, कि ईमान वाले इस आजमाइश के अंदर नबी अलैहिस्सलाम की तस्दीक करेंगे और कामयाबी के अगले दर्जे पर पहुंच जाएंगे, ठीक है ना। और तीसरा मानी क्या बयान किया? फसाद, हंगामा, फसाद, ये भी फितने का मानी होता है, ठीक है ना। तो कभी कहीं पे हंगामा और फसाद वगैरह हो जाए ना, तो उसको भी फितना कहा जाता है अरबी जुबान के अंदर, ठीक है। तो जमहूर उम्मत के नजदीक आयत कुरान वमा जालना रुया लती अरैना का इल्ला फितनतल लिन्नास में रुया से मुराद रुयत है, मगर इसको बलफ्ज रुया जो अक्सर ख्वाब देखने के मानी में इस्तेमाल होता है, अक्सर ये जो लफ्ज रोया है ये ख्वाब के मानी में इस्तेमाल होता है, जैसे कि रुया सादिका, नबी अलैहिस्सलाम को पहली वही मिलने से पहले, इक़रा बिस्म रब्बिकल लज़ी नाजिल होने से पहले 6 महीने तक रुया सादिका आते रहे, सच्चे ख्वाब आते रहे, ठीक है। तो रुया का लफ्ज जो है वो अक्सर अरबी जुबान में ख्वाब के लिए इस्तेमाल होता है, लेकिन यहां पर ख्वाब के लिए इस्तेमाल नहीं हुआ, ठीक है ना। तो फरमाते हैं कि तो यहां पर भी क्यों अल्लाह ताला ने रोया का लफ्ज इस्तेमाल किया इस सफरे मेराज के लिए जो कि ख्वाब नहीं था? तो यहां पर ख्वाब के यानी जो ख्वाब नहीं था उसके लिए ख्वाब का लफ्ज क्यों इस्तेमाल कर रहे हैं, ठीक है ना। तो फरमाते हैं कि इसकी वजह यह हो सकती है कि इस मामले को तशबीह के तौर पर रुया कहा गया हो, कि इसकी मिसाल ऐसी है जैसे कोई ख्वाब देख रहे, इसकी मिसाल ऐसी है जैसे कि कोई ख्वाब देख रहे, ठीक है। और अगर रुया के मानी ख्वाब ही के लिए लिए जाए तो ये भी कुछ बईद नहीं कि वाकई मेराज जिस मानी के अलावा इससे पहले या पीछे ये मेराज रूहानी बतौर ख्वाब भी हुई हो, ठीक है। इसलिए हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह ताला अन्हु, हजरत आयशा उम्मुल मोमिनीन रजी अल्लाह ताला अन्हा से जो इसका वाकया ख्वाब होना मनकूल है वो भी अपनी जगह सही है, मगर इससे ये लाजम नहीं आता कि मेराज जिस्मानी ना हुई हो, मेराज जिस्मानी ना हुई हो। क्या मतलब? कि सूरह बनी इसराइल की पहली आयत के अंदर जिसका जिक्र है और सूरह नजम की आयत जो पिछली क्लास के अंदर हमने आपको पढ़ के भी सुनाई थी, वहां पर जिस मेराज का जिक्र है वो जिस्मानी मेराज है, ठीक है ना। और जो दूसरी अहादीस के अंदर आयशा सिद्दीक और अब्दुल्ला इब्ने अब्बास से ख्वाब का तذکرہ है वो अलग मेराज है, वो ख्वाब वाली मेराज है, ठीक है ना। तो देखें ये इसमें जो है ना बड़ी बहुत ही इंपॉर्टेंट पॉइंट्स हैं, बहुत ही ज्यादा इंपॉर्टेंट पॉइंट्स हैं हमारे लिए। वो क्या कि जमहूर उम्मत के नजदीक, ठीक है, जमहूर उम्मत का मतलब क्या होता है? जमहूर उम्मत का मतलब होता है मेजोरिटी, अक्सरियत। तो अक्सरियत का क्या मतलब है? अक्सरियत कहने का मतलब क्या है कि कुछ अकलियत भी थी जिनका कि ये मजहब नहीं था, जिनका कि ये ओपिनियन नहीं था, ठीक है, और वो भी उलमा में से थे, क्योंकि यहां पर जमहूर उलमा की बात हो रही है ना, तो मेजोरिटी उलमा ने इसको ऐसे समझा जैसे कि मुफ्ती शफी रहमतुल्लाह ने यहाँ पे बयान किया, लेकिन माइनॉरिटी उलमा ने दूसरा ओपिनियन भी लिया, ठीक है ना। लेकिन हमारे दीन के अंदर जो तरीका है वो जमहूर वाला तरीका है, उलमा की मेजोरिटी को देखा जाता है, ठीक है, और उनके ओपिनियन को जो है वो राजह ओपिनियन, प्रेफर्ड ओपिनियन ओपिनियन कंसिडर किया जाता है, और जो अकलियत वाले उलमा होते हैं उनके ओपिनियन को जो है वो छोड़ दिया जाता है। ये नहीं कहा जाता कि उन्होंने झूठ बोला या वो जो है वो उनकी नीयत खराब थी या ये कि नऊज़ बिल्ला वो लोग जो है वो गुमराह हो गए थे, नहीं,
अगर उलमाए हक में से थे, उनका अकीदा ठीक था है ना, और अच्छे नेक लोग थे, तो बेशक उनका ओपिनियन जो है वो मेजोरिटी वाला ओपिनियन नहीं था, तो हम ज्यादा से ज्यादा उनके ओपिनियन को तरजीह नहीं देंगे, ठीक है ना, लेकिन उनके ओपिनियन को बस छोड़ दिया जाएगा, ठीक है। लेकिन किसका ओपिनियन लिया जाएगा? मेजोरिटी ऑफ द ओपिनियन, अहलो सुन्ना वल जमात है ना, जमात यानी मेजोरिटी ऑफ द स्कॉलर्स जिस ओपिनियन के ऊपर हुए उस ओपिनियन को लिया जाएगा। ये है अहले सुन्ना वल जमात का मौकफ, ठीक है ना, इसी को अहले सुन्ना वल जमात कहते हैं, ठीक है। अब जो फितनेबाज लोग होते हैं ना, जो उम्मत के अंदर फितना गुमराही फैलाने वाले लोग होते हैं, ठीक है, तो वो क्या करते हैं, गुमराही फैलाने वाले लोग, ठीक है, जो कि उलमाए सू में से हैं। हम यहाँ पर उलमाए सू मेजोरिटी और माइनॉरिटी उलमाए सू वाले की बात नहीं कर रहे थे, दोनों उलमाए हक है, मेजोरिटी वाले भी उलमाए हक है, माइनॉरिटी वाले भी उलमाए हक है, लेकिन एक तीसरे भी क्लास होती है उलमा की, जो कि उलमाए सू होते हैं, उलमाए बातिल होते हैं। उनका काम क्या होता है कि जिस चीज के ऊपर उम्मत मुत्तफिक हो गई है ना किसी इल्मी मामले के ऊपर, तो उन्होंने जो है ना वो मेजोरिटी के खिलाफ जा करके उन्होंने किसी चीज को प्रूव करना है, ठीक है ना, दीन की शक्ल बिगाड़ने के लिए, दीन का हुलिया बिगाड़ने के लिए, ठीक है ना। तो अब ऐसे जो लोग होते हैं ना उलमाए बातिल, ये क्या करते हैं, ठीक है, ये करते ये हैं कि ये जो है ना वो किताबों में तलाश करते हैं, वहां से जो है ना वो माइनॉरिटी ओपिनियन के जितने माइनॉरिटी ओपिनियंस थे ना उनको निकाल निकाल के लेकर के आते हैं, उनको निकाल के लेकर के आते हैं और लोगों के सामने पेश करते हैं, ये जी फलाने जो स्कॉलर थे उन्होंने जो है ना आज से 600 साल पहले ये बात कही थी, और फलाने स्कॉलर ने जो है आज से जो है वो 400 साल पहले ये बात कही थी, और जो है वो 800 साल पहले ये बात कही थी, तो इस वजह से जो है ना ये बात जो है वो बिल्कुल सही है जो कि हम कह रहे हैं 20वीं सदी में 21वीं सदी के अंदर, ठीक है ना। और इसके लिए वो पुरानी किताबों ही का हवाला देते हैं, ठीक है। अब आम आदमी जो होता है या इवन जो जो जूनियर स्कॉलर होता है उसको समझ में नहीं आती ये बात कि इसमें खराबी क्या है, वो समझता है कि भाई हाँ ये जो है ना वो तो इतने बड़े इमाम फाराबी रहमतुल्लाह अलैह ने या उन्होंने ये काम किया था, जैसे मौसीकी है ना, मौसीकी जो है वो इस्तेमाल करी थी भाई फाराबी साहब ने, मौसीकी इस्तेमाल करी थी, अच्छा फाराबी तो बहुत बड़ा नाम है जी हमारी तारीख के अंदर, उन्होंने मौसीकी इस्तेमाल करी, उनकी किताब के अंदर ये बात मौजूद है, तो यकीनन ये जो है ना मौसीकी तो अच्छी चीज होगी फिर है ना, नेकी के काम के लिए भी मौसीकी इस्तेमाल हो सकती है, ठीक है। तो इस तरीके से जो है ना वो शाज ओपिनियन, इनको कहते हैं माइनॉरिटी ओपिनियंस को के लिए जो जो अरबी जुबान का लफ्ज है ना वो है शाज, शाज कौल लेकर के आते हैं, और शाज अकवाल को इस्तेमाल करके जो है ना वो उम्मत के अंदर कोई बात जो कि मुहक्कक हो चुकी है, इस्टैब्लिश हो चुकी है, ठीक है ना, और जो उलमाए हक जो होते हैं जमाने के वो उस बात के ऊपर पक्के हुए हुए होते हैं, वो उनकी बात की नफी करते हैं आकर के, उनके बात का इनकार करते हैं शाज ओपिनियंस को इस्तेमाल करके, ठीक है। तो इससे क्या होता है कि एक तो एक चीज जिसके ऊपर उम्मत के उलमा मुत्तफिक हो चुके थे, मेजोरिटी ऑफ उलमा की ये चीज जायज नहीं है, उसको जायज करने की कोशिश करते हैं, ठीक है ना। और दूसरा ये कि जो अवामुन्नास पहले उलमा हक की बात मान रहे थे उनके दिल के अंदर जो है वो शकूक व शुभात पैदा कर देते हैं कि ये क्या उलमाए हक ने जो है वो जो इस बात को नाजायज करार दिया हुआ था, हालांकि माजी के इतने बड़े बड़े स्कॉलर जो हैं उन्होंने तो इसके जायज होने का मौकफ रास्ता इख्तियार किया था, ठीक है ना। तो ना सिर्फ ये कि किसी हराम को हलाल करने की कोशिश करते हैं, किसी नाजायज को जायज करने की कोशिश करते हैं, बल्कि साथ साथ जो है वो अवामुन्नास के दिल में जो है वो बदगुमानी और दूरी भी पैदा कर देते हैं उलमाए हक से, ठीक है ना। और ये जो तरीका है ना ये बहुत ज्यादा इस वक्त इस्तेमाल किया जा रहा है, बहुत ज्यादा इस वक्त इस्तेमाल किया जा रहा है, और इसमें वही कहते हैं कि जी हम तो कोई नई बात को थोड़ी कर रहे हैं, हमने तो अपने ट्रेडिशनल उलमा की किताबों से ये बातें ली है ना, तो इस वजह से हमने कोई गलत बात तो नहीं करी, ये तो इतने बड़े आलिम ने करी थी, इतने बड़े आलिम ने करी थी, उतने बड़े आलिम ने करी थी। हालांकि हकीकत क्या होती है उन आलिम ने जो करी थी तो वो शाज कौल था, मेजोरिटी का उसके ऊपर इतफाक नहीं हुआ था, इजमा नहीं हुआ था इस बात के ऊपर, ठीक है ना। लेकिन किसको पता है ये बात, ये किसी आम आदमी को तो ये बात पता ही नहीं होती, इवन एक एक जूनियर स्कॉलर को भी ये बात पता नहीं होती है, तो बहुत ही तहकीक करने वाले उलमा को ये बात पता होती है ना। तो इस वजह से आज के दौर में खुसूसन एक नई बहस इस वक्त बिल्कुल नई नई छेड़ी है दोबारा से, पहले भी छेड़ी गई थी लेकिन अब बिल्कुल दोबारा से छेड़ दी गई है। मौसीकी हराम नहीं है, मौसीकी हराम नहीं है, ठीक है ना। तो अब उसके ऊपर इसी कस्म के अजीब अजीब कस्म के जो है वो दलाइल लेकर के आ रहे हैं, और जो है ना वो यानी पहले तो इंसान मौसीकी सुन रहा था तो कम अज कम गुनाह समझ के सुन रहा था, है ना। अब जो है ना वो उसको गुनाह समझे बगैर वो उसको हलाल समझ करके, और यानी कोई अच्छी नेकी की बात समझ करके, और यानी तो ऐसी चीज जो कि अगर चलो नेकी की चीज नहीं भी है तो कम अज कम परमिसेबल तो है ना, मुबाह तो है ना, ठीक है ना। तो गुनाह का एहसास खत्म हो गया उसके अंदर, ठीक है। और जब गुनाह का एहसास खत्म हो गया, अब जो है ना वो शैतान के हाथ में एक बहुत बड़ा टूल, ये जो मौसीकी है एक बहुत बड़ा टूल है कि जिसके जरिए से, जैसे अभी थोड़ी देर पहले भी बात हुई थी ना, कानों का असर, कानों का असर सबसे ज्यादा गहरा होता है इंसान के ऊपर। और मौसीकी कैसे इंसान के वजूद के अंदर दाखिल होती है, आंखों से तो दाखिल नहीं होती ना, जुबान से तो दाखिल नहीं होती ना, राइट, किसी और रास्ते से तो दाखिल नहीं होती है ना, ये कहाँ से दाखिल होती है, कान से दाखिल होती है, ठीक है ना। तो इस कान के जरिए से ये ऐसी मौसीकी दाखिल करेंगे कि जिससे कि इंसान का जो है ना वो सब कुछ तब्दील हो जाता है। आपने शायद पढ़ा हो या शायद कहीं पर सुना हो कि इसके अंदर ऐसे ऐसे हिडन मैसेजेस होते हैं कि इंसान की अकल समझ बिल्कुल यानी पलट जाती है, उलट जाती है इंसान की अकल समझ। और ये एक वेल नोन इवन करंट दौर के अंदर ये जो पॉप म्यूजिक है, जो रॉक म्यूजिक है ना, ये इस किस्म की म्यूजिक्स जो हैं इनके जरिए से इन्होंने अपने सुनने वालों को, जिसमें ज़ाहिर है सबसे पहले अमेरिका यूरोप के ही आवाम थे, बिल्कुल पागल कर दिया था, दीवाना कर दिया था। इनके रॉक कॉन्सर्ट्स जो होते थे है ना, और अभी भी ज़ाहिर होते हैं, यानी ऐसे ऐसे लोग हरकतें करते हैं, ऐसे ऐसे लोग दीवाने और जानवरों जैसे हरकतें करते हैं, किस बेसिस पर, सिर्फ मौसीकी सुन करके। शराब तो बाद में जाकर के पीते हैं, वो उस वक्त थोड़ी शराब पी हुई होती है सबने, मौसीकी जो है वो शराब से ज्यादा इफेक्ट कर रही होती है। तो इस वक्त जो है ना वो इस्लामिक स्कॉलर्स को, अंग्रेजी बोलने वाले अमेरिकन इस्लामिक स्कॉलर्स को इस्तेमाल करके, जी मौसीकी जो है वो हराम तो है ही नहीं, इसके ऊपर कोई दलील ही नहीं है, कुरान की कोई दलील नहीं है। एक लड़का आकर के जो कि बहुत बड़ा इस्लामिक स्कॉलर दुनिया का बना हुआ है, आकर के बोलता है कि कुरान में तो मौसीकी के हराम होने के ऊपर कोई कुछ है ही नहीं। लाहवल हदीस की जो वो आयत है ना, तो वो लाहवल हदीस का मतलब मौसीकी को थोड़ी है ना, उसका मतलब जो है वो तो किस्से कहानियां हैं, उसका मतलब जो है वो और फजूलियात हैं, मौसीकी इसका मतलब कोई थोड़ी है, वो तो एक ज़ईफ हदीस है जिसके अंदर मौसीकी का नाम लिया गया है, और बाकी सारी हदीफें जो है वो हदीसें जो है ना उसने कह दिया कि ज़ईफ हदीस है, अपनी तरफ से बोल दिया, और कोई दलील भी नहीं पेश कर रहा, कोई जो है वो रेफरेंसेस भी नहीं पेश कर रहा है ना। और जो है वो सुनने वाले जो है वो हजारों नहीं लाखों है उसके सुनने वाले पूरी दुनिया के अंदर, उर्दू में भी बयान करता है, अंग्रेजी में भी बयान करता है, पूरी दुनिया के अंदर सफर करके बयान करता है, और लोग बड़ा पसंद करते हैं उसको। और दिमाग में उसके क्या आई है या किसने डाली है उसके दिमाग के अंदर कि जी मौसीकी को जो है ना प्रूफ कर दो अपने चाहने वालों के सामने कि जी ये तो हराम है ही नहीं। बात समझ में आ रही है, कुछ समझ में भी आ रहा है, मैं बोले चला जा रहा हूँ बस, नहीं आ रहा समझ में, कोई सवाल कुछ तो होगा भाई, ठीक है। जब तक यार इस टाइम देखते हैं लैपटॉप पे तो सब नजर नहीं आ रहा, आपको अगर कुछ पूछना हो या बताना हो तो लिख दीजिएगा। चले आ रहे हैं, चलो अल्हम्दुलिल्लाह, ठीक है, एक को तो आ रहा है ना कम से कम, चले ठीक है आगे चलते हैं कि उन्होंने क्या कहा। हाँ तो फिर वो जो दूसरी हदीसें हैं ख्वाब वाली हदीसें, तो वो दूसरे वाकयात के लिए, इस वाले वाकये के लिए जमहूर उलमा का मौकफ है कि नहीं है वो, ठीक है। ये वाकया जो है ये बदनी और जागती हालत में हुआ था। आगे फरमाते हैं कि तफसीर कुर्तुबी में है कि अहदीस इसरा की मुतवातिर है, मुतवातिर अहदीस, ठीक है, यानी नबी अलैहिस्सलाम से कसीर तादाद में सहाबा ने सुना और आगे जो है फिर अपने शागिर्दों को बताया, ऐसी हदीसों को मुतवातिर हदीस कहा जाता है। और नक्काश ने 20 सहाबा कराम की रिवायत रिवायात इस बाब में नकल की हैं, और काजी अयाज ने शिफा में और ज्यादा
قاضی یاس کی جو ہے وہ مشہور کتاب ہے شفا. تو ٹھیک ہے جزاکم اللہ کافی میں مطالب. اور امام ابن کثیر نے اپنی تفسیر میں ان تمام روایات کو پوری جرح و تعدیل کے ساتھ, ٹھیک ہے نا, جرح کا مطلب باقاعدہ کسی چیز کو ڈائسیکٹ کرنا ہے نا, کہ اس کی حقیقت تک پہنچا جائے, ڈائسیکٹ کر کے اس کی گہرائی تک پہنچا جائے. تو حدیث کو کی جرح کی جاتی ہے اور اس کو اس کی تعدیل کی جاتی ہے, یعنی اس کا جو عدل ہے, اس کا بیلنس ہے, اس کی حقیقت ہے, اس کی تحقیق کرنا, تو اس کو جرح و تعدیل کرنا کہتے ہیں. ٹھیک ہے, تو امام ابن کثیر نے اپنی تفسیر میں ان تمام روایات کو, یعنی ان تمام احادیث کی روایات کو پوری جرح و تعدیل کے ساتھ نقل کیا ہے. پھر 25 صحابہ کرام کے اسماء ذکر کیے ہیں جن سے روایات منقول ہیں. ان کے اسماء یہ ہیں: حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ, علی مرتضیٰ, ابن مسعود, ابو ذر غفاری, مالک بن صعصع, ابو ہریرہ, ابو سعید ابن عباس, شداد ابن اوس, ابی بن کعب, عبد الرحمن بن قرظ, ابو حیہ, ابو لیلہ, عبداللہ بن عمر, جابر بن عبداللہ, حذیفہ بن یمان, بریدہ, ابو ایوب انصاری, ابو امامہ, سمرہ بن جندب, ابو الحمراء, صہیب الرومی, ام حانی, عائشہ امہات المؤمنین, ام المؤمنین, اسماء بنت ابو بکر رضی اللہ تعالی عنہم اجمعین. سب سے اللہ تعالیٰ جو ہے وہ راضی ہیں اور خوش ہیں. تو ان تمام صحابہ کا انہوں نے ذکر کیا. اس کے بعد ابن کثیر نے فرمایا: فحدیث الاسرائی اجمع علیہ المسلمون واعرض عنہ الزنادقہ والملحدون. ٹھیک ہے, کہ یہ جو واقعہ اسراء کی حدیث ہے اس پر تمام مسلمانوں کا اجماع ہے. ٹھیک ہے, یعنی تمام مسلمانوں سے مراد کیا؟ تمام مسلمان علماء کرام, اور صحابہ کرام سب سے پہلے علماء کرام تھے اس امت کے. ٹھیک ہے, تو تمام مسلمان علماء کرام کا اجماع ہے. ٹھیک ہے, صحابہ کرام آف کورس علماء کرام تھے. صرف ملحد و زندیق لوگوں نے اس کو نہیں مانا ہے. ملحد اور زندیق, الحاد اور زنادقہ, یہ کیا چیز ہوتی ہے؟ یہ کفر کی ایک شکل ہوتی ہے, بلکہ کفر میں بھی جو کفر نفاق ہوتا ہے نا, منافقت والا جو کفر ہوتا ہے, اس کی ایک شکل الحاد اور زنادقہ کہلاتی ہے. اس کا مطلب یہ ہوتا ہے کہ کسی شریعت کے جو بالکل کنفرمڈ حکم ہے دلیل قطعی سے, یا جو ضروریات دین میں سے, ضروریات دین ان باتوں کو کہتے ہیں کہ جن کا علم صرف علماء کو نہیں بلکہ ایون عوام الناس کو بھی جن کا علم ہوتا ہے نا, بالکل ویل نون بات دین کی, جیسے پانچ نمازیں, ظہر, عصر, مغرب, عشاء, فجر, ہے نا, یہ صرف علماء کو تو یہ بات نہیں پتا, یہ تو ایون عوام کو بھی پتا ہے نا. تو نماز ضروریات دین میں سے, ٹھیک ہے, کوئی ضروریات دین میں سے کسی ضرورت دین کا انکار کر دے کہ نہیں ایسا نہیں ہے, ٹھیک ہے نا, اور اس کے اوپر جو ہے نا وہ کوئی ایسی دلیل پیش کرے کہ جو قرآن ہی کی دلیل, قرآن ہی کے الفاظ ہوں یا حدیث کے الفاظ ہوں, لیکن اس کے معنی جو ہے نا وہ اپنی طرف سے بیان کرے, کوئی نئے معنی بیان کرے, جیسے کہ ختم النبوہ ہے نا, یہ نبی علیہ الصلوۃ والسلام کی جو ختم نبوت ہے, اس کے اوپر جو ہے نا وہ کہے کہ نہیں یہ تو انگوٹھی, ختم سے مراد تو یہاں پر انگوٹھی ہے, آخری نبی یہاں پہ مراد کی تھوڑی ہے, فائنالٹی آف دا پروفٹ مراد کی تھوڑی ہے. ٹھیک ہے, تو یہ تو یہ معنی ہے اس کے. تو یہ جو حرکت کر رہا ہے نا, اس کو کہتے ہیں الحاد, اور اس کو دوسرا لفظ کے لیے زنادقہ ہے, زنادقہ یا زنادقہ, اور کرنے والے کو زندیق کہتے ہیں اور ملحد کہتے ہیں. ٹھیک ہے, تو اسی طریقے سے یہ جو اسراء والی حدیث ہے, اس کا بھی جنہوں نے انکار کیا نا, اس کو امام ابن کثیر کیا کہہ رہے ہیں کہ صرف زندیق اور ملحد لوگ اس کا انکار کرتے ہیں. اب ہمارے برے صغیر پاک و ہند میں کس نے انکار کیا اس کا؟ جی جزاکم اللہ, آپ نے امہانی والا جواب دے دیا, کلاس میں بتایا تھا ابھی تھوڑی دیر پہلے. ٹھیک ہے, تو کس نے انکار کیا برے صغیر میں؟ سب سے مشہور پرسنالٹی کس نے انکار کیا اسراء اور معراج کے بدنی سفر کے ہونے کا؟ جی کسی کو معلوم نہیں؟ ابو جہل نے, برے صغیر میں ہوتا تھا ابو جہل, انڈیا میں ہوتا تھا ابھی, ہیں تو بہت سارے ویسے ہیں, لیکن وہ اصل ابو جہل انڈیا میں تو نہیں ہوتا تھا. انڈیا میں کون؟ جی سر, سر جو ہے وہ نام کا حصہ نہیں ہے بائے دی وے, نام تو شروع ہوتا ہے سید سے، سید احمد خان، سر کا لقب تو انگریز نے دیا تھا نائٹ ہوڈ، ٹھیک ہے، جس کا کہ ہمارے بچوں کو جو ہے نا وہ سب سے بڑا ہیرو بنا کر کے جس کو پیش کیا جا رہا ہوتا ہے، اور سب سے بڑی لمبی اور سفید داڑھی اسی کے لگائی ہوئی ہوتی ہے کتابوں کے اندر، ٹھیک ہے. تو یہ تو معاملہ ہے ہمارے یہاں، ٹھیک ہے. تو کتنے اچھے مسلمان بن کر کے نکلتے ہیں پھر اسکولوں کالجوں سے، اس کا اندازہ اللہ کرے ہمیں ہو جائے، ٹھیک ہے. تو بہرحال تو آگے فرماتے ہیں کہ مختصر واقعہ معراج ابن کثیر رحمۃ اللہ علیہ کی روایت سے، ٹھیک ہے. تو 6 منٹ ہیں ہمارے پاس آج کی کلاس میں، تو ہم جتنا ہو سکا پڑھ لیں گے، لیکن اس سے پہلے آج ایک درخواست کے درجے میں ایک بات کہنا چاہ رہا تھا کہ الحمدللہ ثم الحمدللہ اللہ کی توفیق سے ہماری ایک کلاس ہوتی ہے سیرت النبی صلی اللہ علیہ وآلہ وسلم کی ہفتے کے دن، ٹھیک ہے نا. اور اس کا جو ہے وہ الگ واٹس ایپ گروپ بھی ہوتا ہے، اور ویب سائٹ کے اوپر اس کے لیے ایک الگ پیج بھی ہے جس میں ساری کی ساری اس کی ریکارڈنگز پڑی ہوئی ہوتی ہیں. اس سیرت النبی کلاس کے اندر ہم نے واقعہ معراج کے اوپر کئی کلاسوں کے اندر بہت الحمدللہ بہت ساری تفصیل کے ساتھ بات کری ہے، بلکہ باقاعدہ پریزنٹیشنز کے اندر بنا بنا کر کے بھی سمجھایا ہے کہ کیسے واقعہ معراج ہوئی ہے، ٹھیک ہے نا، اور علماء سے اپروول کے ساتھ، ٹھیک ہے. تو اگر کسی کو دلچسپی ہو تفصیلات کو جاننے میں تو کلاس رومز میں ہماری جو ویب سائٹ ہے rememberallah.org، تو اس میں کلاس رومز کا ایک ٹیب ہوتا ہے، اس کو کلک کریں گے تو یوتھ کلاس کا ایک ٹیب ملے گا، اس میں سیرت کلاسز میں اگر آپ جائیں گے تو واقعہ معراج کی جو ہے نا وہ آپ کو وہاں پہ ساری ریکارڈنگ مل جائیں گی. باقی یہ کہ واٹس ایپ کے اوپر اگر آپ پوچھ لیں گے تو آپ کو ان کا لنک بھی بھیج دیا جائے گا. تو ویسے تو وہ بچوں کے لیے کلاس ہوتی ہے، لیکن الحمدللہ کافی مرد اور خواتین بھی اس کے اندر شامل ہوتے ہیں، آن لائن بھی ہوتے ہیں اور آن سائٹ مرد بھی اس میں شامل ہوتے ہیں. تو بہرحال تو یہاں پہ واقعہ معراج ابن کثیر رحمۃ اللہ علیہ کی روایت سے جو مختصراً لکھا ہوا ہے اس کو ہم پڑھ لیتے ہیں کہ امام ابن کثیر رحمۃ اللہ علیہ نے اپنی اس تفسیر میں آیت مذکورہ کی تفسیر اور احادیث متعلقہ کی تفصیل بیان کرنے کے بعد فرمایا کہ حق بات یہ ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کو سفر اسراء بیداری میں پیش آیا، خواب میں نہیں. مکہ مکرمہ سے بیت المقدس تک یہ سفر براق پر ہوا، ٹھیک ہے. جب دروازہ بیت المقدس پر پہنچے تو براق کو دروازے کے ساتھ کے قریب باندھ دیا اور آپ مسجد بیت المقدس میں داخل ہوئے، اور اس کے قبلے کی طرف تحیت المسجد کی 2 رکعتیں ادا فرمائے. بیت المقدس کی جو مسجد تھی اس کے قبلے کی ڈائریکشن میں نبی علیہ الصلوۃ والسلام نے 2 رکعتیں ادا فرمائی، ٹھیک ہے. اس وقت جو بھی بیت المقدس کی مسجد بنی ہوئی تھی جیسی بھی تھی، ٹھیک ہے. ابھی جو مسجد ہے نا یہ ویسی نہیں ہے جیسی کہ اس وقت تھی، ٹھیک ہے. اس خیر بہت ساری تفصیل ہے اس کے اندر بعد میں دیکھیں گے. تو اس کے بعد ایک زینہ لایا گیا جس میں نیچے سے اوپر جانے کے درجے بنے ہوئے تھے، ٹھیک ہے. یعنی جس طرح سیڑھی ہوتی ہے تو اس طرح کا کوئی زینہ ٹائپ کی چیز تھی. اس زینے کے ذریعے آپ پہلے آسمان پر تشریف لے گئے، اس کے بعد باقی آسمانوں پر تشریف لے گئے. اس زینے کی حقیقت اللہ تعالیٰ کو ہی معلوم ہے کہ کیا اور کیسا تھا. آج کل بھی زینے کی بہت سی قسمیں دنیا میں رائج ہیں. ایسے زینے بھی ہیں جو خود حرکت میں لفٹ کی صورت کے زینے بھی ہیں، لفٹ کی صورت کے زینے، ان کو بھی زینہ ہی کہیں گے اردو میں، ٹھیک ہے. لیکن وہ الیکٹرک طریقے سے جو ہے وہ اوپر جا رہے ہوتے ہیں. اس معجزانہ زینے کے متعلق کسی شک و شبہ میں پڑھنے کا کوئی مقام نہیں ہے، کوئی وجہ ہی نہیں ہے کہ کیا تھا کیسا تھا. اب بھائی اللہ تعالیٰ نے یہ ایک معجزہ تھا نبی علیہ الصلوۃ والسلام کا، ٹھیک ہے. تو ایسا زینہ تھا جو کہ نبی علیہ الصلوۃ والسلام کو پوری ارتھ ایٹماسفیئر سے باہر لے کر کے اسپیس میں گیا ہوگا، اور اسپیس سے بھی جو ہے نا وہ اگر تو یہ والی جو فزیکل اسپیس ہے جس کے اندر فزیکل پلانٹس اور سٹارز سب کچھ ہے، ٹھیک ہے نا، یا تو اسی کے اندر یہ سب کچھ ہے، یا یہ کہ یہ جب فزیکل اسپیس ختم ہوتی ہے اور پھر ایک اسپرچل اسپیس ٹائپ کی چیز شروع ہوتی ہے اس کو پہلا آسمان کہتے ہیں، ٹھیک ہے نا. اللہ عالم، کوئی جو ہے وہ نہ وہاں تک گیا ہے اور نہ جو ہے وہ جانے کے کوئی آثار ہے. ابھی تو رو رو کر کے جو ہے وہ مارس تک ایک چیز پہنچائی ہے، ٹھیک ہے نا. اتنا مشکل سے مارس تک پہنچا ہے، زیادہ سے زیادہ برابر والا پلانٹ ہے، ٹھیک ہے نا. اور جوپیٹر وغیرہ تک تو تصور ہی نہیں ہے کہ آپ کبھی پہنچ بھی سکیں گے، ٹھیک ہے. باقی اسٹارز اور باقی گیلیکسیز اور وہ سب تو یعنی خالی باتوں کی حد تک ہی ہے انسانوں کے لیے. تو بہرحال نبی علیہ السلام جو ہیں وہ ہر آسمان میں وہاں کے فرشتوں نے آپ کا استقبال کیا اور ہر آسمان میں ان انبیاء علیہ السلام سے ملاقات ہوئی جن کا مقام کسی معین آسمان میں ہے. مثلا چھٹے آسمان میں حضرت موسیٰ علیہ السلام اور ساتویں میں حضرت خلیل اللہ ابراہیم علیہ السلام سے ملاقات ہوئی. ٹھیک ہے, الحمدللہ وہ جو سیرت کی کلاس ہے اس کے اندر ہم نے پورا بچوں کو سمجھایا کہ یہ جو زمین جو ہے نا, یہ اور آسمانوں کی آپس میں کیا ریلیشن شپ ہے, آسمان کیسے ہیں, ہمارے چاروں طرف کیسے ہیں, باقاعدہ ڈائیگرامز بنا کر کے دکھا کر کے ان کو کہ جیسے آپ کا ایک جیسے کیا کہتے ہیں ایک بال ہوتی ہے, ٹھیک ہے نا, اس بال کے بالکل درمیان میں اگر کوئی چھوٹا سا نقطہ ہونا تو بالکل درمیان میں اندر اس بال کے, تو وہ جیسے کہ ہماری زمین ہے. ٹھیک ہے, اور جو بال کا جو کرسٹ ہے, جو اس کا جو کیا کہتے ہیں خول ہے, اس کا خول ہے, ٹھیک ہے, تو وہ جیسے کہ یہ آسمان کی انتہا ہے, اور اس کے اوپر جو ہے نا پھر یعنی اس کے باہر جو ہے وہ پہلا آسمان ہے جس نے کے پورے اس یونیورس کو ہر طرف سے گھیرا ہوا ہے پہلے آسمان نے. ٹھیک ہے, پھر دوسرا آسمان اس نے پہلے آسمان کو ہر طرف سے گھیرا ہوا ہے, ہر طرف سے, کسی ایک طرف سے نہیں. ٹھیک ہے نا, کیوں؟ اس لیے کہ اگر آپ جیسے پاکستان سے بالکل سٹریٹ اوپر کوئی راکٹ بھیج دیں, ٹھیک ہے نا, اگر وہ بالکل سٹریٹ چلتا رہے تو وہ جو ہے وہ اس ہماری کائنات کے جو گیند ہے اس سے وہ باہر نکلے گا نا. تو بھائی اگر کوئی راکٹ امریکہ سے اگر آپ کسی کو چھوڑیں گے, بھائی امریکہ سے بھی تو وہ اوپر جائے گا نا, یہ کوئی ہماری جو زمین ہے یہ کوئی فلیٹ لینڈ تو ہے نہیں, یہ تو خود جو ہے وہ ایک الیپٹیکل راؤنڈ ہے, بیسیکلی الیپٹیکل شکل کی چیز ہے. ٹھیک ہے, تو یہ جو آسمان ہے نا یہ چاروں طرف سے ہمیں گھیرے ہوئے ہے نا, ہر طرف ہی آسمان ہے نا ہمارے اوپر. ٹھیک ہے, تو اسی طریقے سے جو پہلا آسمان ہے وہ بھی ہر طرف ہے, پھر دوسرا آسمان وہ پہلے کے ہر طرف ہے, وہ تیسرا آسمان وہ دوسرے کے ہر طرف ہے, اسی طرح سے ہوتے 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 جو ہے وہ ساتواں آسمان چھٹے کے ہر طرف ہے, چاروں طرف سے گھیرا ہوا ہے, آل 360 ڈگری ان آل ڈائریکشنز. ٹھیک ہے, تو ایسا ہی معاملہ ہے. صحیح ہے, پہلے آسمان کے اوپر حضرت ابراہیم علیہ السلام سے ملاقات ہوئی, دوسرے آسمان کے اوپر غالباً حضرت عیسیٰ علیہ السلام اور حضرت یحییٰ علیہ السلام سے ملاقات ہوئی تھی, اسی طرح سے چوتھے پیش آتا تھا یوسف علیہ السلام سے ملاقات ہوئی تھی, مجھے ایگزیکٹلی ترتیب یاد نہیں ہے. تو پھر آپ صلی اللہ علیہ وسلم ان تمام انبیاء علیہ السلام کے مقامات سے بھی آگے تشریف لے گئے. ٹھیک ہے, اور ایک ایسے میدان میں پہنچے کہ جہاں قلم تقدیر کے لکھنے کی آواز سنائی دے رہی تھی, سریر کیا تھا وہ, اس کا نام ذہن میں نہیں آ رہا, قلم کی آوازیں آ رہی تھی وہاں پہ, تقدیر لکھنے والے قلم کی جو کہ لوح محفوظ کے اندر لکھا جا رہا ہے, اور آپ نے سدرت المنتہا کو دیکھا, یعنی بالکل انتہا کے اوپر, ایکسٹریم اینڈ کے اوپر جو بیری کا درخت ہے, سدرا ہے وہاں پہ, شریف الاقلام جزاکم اللہ. تو پھر سدرت المنتہا کو دیکھا جس پر اللہ جل شانہ کے حکم سے سونے کے پروانے اور مختلف رنگ کے پروانے گر رہے تھے اس کے پر, یعنی ایسے ہر طرف سے گر رہے تھے آ کر کے, اور جس کو اللہ کے فرشتوں نے گھیرا ہوا تھا. اب کچھ علماء کے مطابق یہ پروانے خود بھی فرشتے ہی تھے, سونے کے بنے ہوئے تھے, یعنی گولڈن. اسی جگہ حضرت جبرائیل امین کو حضرت صلی اللہ علیہ وسلم نے ان کی اصل شکل میں دیکھا, جن کے 600 بازو تھے. ٹھیک ہے نا, تو یہ ایک وقت تھا, اور دوسرا وقت کون سا تھا, جب کیا کہتے ہیں پہلی وحی نازل ہونے کے 2.5 سال کے بعد جو وہ وقفہ ختم ہوا تھا, تو اس وقت جبرائیل علیہ السلام اپنی اصل حالت میں آئے تھے اور پورے کے پورے زمین و آسمان کے خلا کو جو ہے وہ بھر دیا تھا جبرائیل علیہ السلام نے, اور نبی علیہ السلام کو دیکھ کر کے بے ہوش ہو گئے تھے. ٹھیک ہے, تو یہاں پر بھی جبرائیل علیہ السلام کو 600 بازوں کے ساتھ دیکھا, اور وہیں پر ایک رفرف سبز رنگ کا دیکھا جس نے افق کو گھیرا ہوا تھا. رفرف مسند سبز, یعنی بیٹھنے کی ایک سبز چیز تھی, ہرے رنگ کی پالکی. ٹھیک ہے, یعنی ایک پالکی تھی جس کے اندر بیٹھ کر کے جو ہے وہ آپ سفر کر سکتے ہیں, جیسے کہ وہ کیا کہتے ہیں ان کو, جو کارز ہوتی ہیں, کیبل کارز, جیسے پالکی ہوتی ہے نا,
या ऊंट के ऊपर रखी हुई जो पालकी होती है, उस तरह की कोई पालकी थी, सब्ज रंग की थी। और फिर उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने बैतुल मामूर को भी देखा, जिसके पास बानी काबा हजरत इब्राहिम अलैहिस्सलाम दीवार से कमर लगाए हुए बैठे थे। इस बैतुल मामूर में रोजाना 70,000 फरिश्ते दाखिल होते हैं, जिनकी बारी दोबारा दाखिल होने की क्यामत तक नहीं आती। तसव्वुर करें, रोजाना के हिसाब से 70,000 फरिश्ते आते हैं और वो वापस नहीं आते, यानी इतने फरिश्ते हैं, इतने फरिश्ते हैं। और ये सारे सिर्फ बैतुल मामूर के लिए नहीं, बल्कि रोज़ा मुबारक सल्लल्लाहु अलैहि वसल्लम के ऊपर भी रोजाना फजर के वक्त में 70,000 फरिश्ते आते हैं और वो वापस जाते हैं, दोबारा नहीं आते। और मगरिब के वक्त में फिर 70,000 फरिश्ते आते हैं, बाकायदा चेंज ऑफ ड्यूटी होती है फरिश्तों की। ठीक है, अल्लाह ताला तो भाई ये शान है। और हमारी जो जरूरियात है ना, दो दो आने की, वही पूरी नहीं होती अल्लाह के खजानों से, है ना। हमें तो इस तरह सोचना चाहिए, अल्लाह ताला के खजानों की क्या, यानी 70,000 फरिश्ते जो अल्लाह ताला जो है ना वो अपने खाली बैतुल मामूर के ऊपर रोजाना भेजते हैं और दोबारा नहीं भेजते, वो हर मरतबा नए 70,000 फरिश्ते आ रहे होते हैं, है ना। और हम लोगों का जो एक निक्का सा पेट है ना, निक्का सा पेट, और हमारी छोटी छोटी सी निक्की निक्की सी जो जरूरियात है, ख्वाहिशात की तो बात नहीं कर रहे, जरूरियात जो है ना वो नहीं पूरी होती, अल्लाह ताला के खजाने छोटे पड़ जाते हैं हमारे लिए, है ना, हमारी मुश्किलात हल नहीं होती। असल में हमारा मसला है कि हमने अल्लाह ताला के खजानों में टैप करना सीखने से इनकार कर दिया। ये नहीं कि हमें आता नहीं है टैप करना, बल्कि हमने इनकार कर दिया कि नहीं करना हमने टैप। ए अल्लाह, तेरे खजाने हमें नहीं चाहिए, तेरे खजानों की हमें कोई जरूरत नहीं है, तेरे खजानों से हमारी जरूरियात पूरी नहीं हो सकती, जा किसी और की जरूरियात पूरी कर, मेरी मेरी जरूरियात तू पूरी पूरी नहीं कर सकता। हमारा ये हाल हो चुका है इस वक्त, हम अल्लाह ताला की तरफ रुजू करने की कि हमारे पास सोच ही खत्म हो गई है, या सोच ही नहीं है कि हम सीखने की कोशिश तो करें ना कि अल्लाह ताला के खजानों से कैसे लेना है। ठीक है ना, तो अल्लाह के खजानों में तो कमी का तो कोई सवाल ही नहीं हो सकता, हमारी जरूरियात की तो कोई हैसियत ही नहीं है अल्लाह के खजानों के सामने। काश कि हम इस बात को ही मान लें कि अल्लाह ताला के पास हमारे सारी मुसीबतों का और सारी मुश्किलात का हल है। इसको मान लेंगे तो कम से कम हम अल्लाह ताला की तरफ रुजू तो करें ना। हमारी तो मुसीबत यही है, दूसरों की गलतियां ही गिनते गिनते जो है वो हमारी सुबह से शाम हो जाती है, फिर शाम से सुबह हो जाती है, फिर उसके बाद सुबह से शाम हो जाती है और शाम से सुबह हो जाती है। हमारी तो जिंदगी इसी में कट जाती है, उसकी गलती, उसकी बुराई, उसकी खामी, उसकी ये है ना, जो आज आप लोगों को मैसेज भी भेजा है, ईमान वाले जो सब्र करते हैं आजकल दूसरों की गलती देख देख करके, दूसरों की गलती से फारिग हों, अपने ऊपर नगाह करें, तब हमें अल्लाह ताला के खजानों की फिर समझ में भी आए कि जी कैसे अल्लाह के खजानों से लेना है। ठीक है ना, अल्लाह ताला से दुआ है कि अल्लाह ताला बात की समझ और तौफीक अता फरमाए। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व